الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور انفسنا ومن سيئات اعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له واشهد ان لا اله الا الله وحده لا شريك له واشهد ان سيدنا وسندنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا. أما بعد، پچھلے ہفتے میں حضرت والا کا ایک ارشاد بیان کیا تھا کہ معصیت یعنی گناہ یہ بڑی مہلک چیز ہے اور اس کے اثرات اور نتائج دنیا اور آخرت میں بہت برے ہیں، لہذا ہر انسان کو اس بات کی فکر چاہیے کہ وہ گناہوں سے اعتراض کرے، ہر قسم کے گناہ، چاہے وہ آنکھ کا گناہ ہو، زبان کا ہو، کان کا ہو، دل کا ہو، ہاتھ پاؤں کا ہو، ہر قسم کے گناہوں سے اجتناب اور اعتراض، اس کی فکر ہر مسلمان کو چاہیے. اور اس سلسلے میں جو گناہ کا سب سے بڑا سبب ہوتا ہے، اللہ بچائے، گناہ کا سب سے بڑا سبب جس سے گناہ سرزد ہوتا ہے وہ ہے غفلت. کہ آدمی غفلت کی زندگی گزار رہا ہے، صبح سے لے کر شام تک اپنے دنیا کے کاروبار میں مست ہے، جو کچھ خیال آتا ہے وہ دنیا کی دولت کا آتا ہے، دنیا کی راحت کا آتا ہے، آرام کا آتا ہے، اس کی فکر میں لگا ہوا ہے اور آخرت کے غافل ہے اور اپنے اللہ سے غافل ہے، اس بات سے غافل ہے کہ مجھے کسی نے پیدا کیا، اور اس بات سے غافل ہے کہ ایک دن مجھے پھر دوبارہ کسی کے پاس جانا ہے. اگر انسان کے دل میں اللہ جل جلالہ کی یاد بسی ہوئی ہو اور اس کے ساتھ تعلق قوی اور مضبوط ہو، تو اس کے نتیجے میں ہر وقت اس کو یہ دھیان رہے گا کہ مجھے میں جو کام کر رہا ہوں وہ اللہ تبارک و تعالیٰ کے پاس مجھے اس کا جواب ہوگا، اور جو لفظ منہ سے نکال رہا ہوں وہ ریکارڈ ہو رہا ہے، اس کا جواب دینا ہے، جو حرکت کر رہا ہوں وہ اللہ تعالیٰ کے آنے کی جا رہی ہے. تو اگر انسان کو یہ دھیان اور یہ احساس غالب آ جائے تو پھر گناہوں پر قابو پانا آسان ہو سکتا ہے. پھر بھی گناہ کے دائرے پیدا تو ہوتے ہیں، شیطان دل میں ڈالتا ہے، نفس کی خواہشات پیدا ہوتی ہیں، لیکن جب اللہ تبارک و تعالیٰ کے ساتھ تعلق مضبوط ہو گیا اور جب آخرت کی فکر غالب آ گئی اور دھیان اللہ تبارک و تعالیٰ کی طرف رہنے لگا، تو وہ داعیہ کمزور پڑ جاتا ہے اور آدمی کو اس سے بچنے کی توفیق ہو جاتی ہے. یہاں سب سے بڑی بری بلا ہے غفلت، अल्लाह ताला हम हमारी सबकी हिफाजत फरमाए। गफलत सबसे बड़ी बुरी बला है और सबसे बड़ी नेमत है ताल्लुक मांगना। अल्लाह तबारक व तआला के साथ ताल्लुक का पैदा होता है। ये हो जाए तो अल्लाह तबारक व तआला की रहमत से ताआत की तौफीक होती है, नेकियों की तौफीक होती है, इबादतों की तौफीक होती है और गुनाहों से बचना आसान है। इसलिए सारे जो पापड़ बेले जाते हैं इस्लाह नफ्स में, उनका बुनियादी मकसद होता है गफलत दूर कर देना और अल्लाह जल्ल जलालहू के साथ ताल्लुक को मजबूत कर देना। यही सारी मुजाहदों सारी रियासतों का हासिल है और ये बात दिल में पैदा कर दी जाती है कि मैं किसी का बंदा हूँ, उसकी नेमतें हर आन मेरे ऊपर बारिश की तरह बरस रही हैं, उसके मेरे ऊपर हुकूक हैं और वो मुझे हर आन देख रहा है, एक वक्त मुझे उसके पास जाना है। जब ये बात पैदा हो जाए तो अल्लाह ताला की रहमत से रास्ता आसान हो गया और फिर एक न एक दिन इंसान मंजिल मखसूस तक पहुंच जाता है। उसके लिए गफलत को दूर करने के लिए और ताल्लुक अल्लाह पैदा करने और मजबूत करने के लिए जो बेहतरीन तदबीर है वो है अपनी सोहबत को दुरुस्त कर लेना। ऐसे लोगों की सोहबत में उठना बैठना जिनके जिन्हें अल्लाह का ध्यान हो, जिन्हें आखिरत की फिक्र हो, जिनका ताल्लुक अल्लाह ताला के साथ जुड़ा हुआ हो, उनकी सोहबत में उठने बैठने से फिर रफ्ता रफ्ता ये खुद भी पैदा हो जाता है। और ये जितने अजकार अजकार तजवीज किए जाते हैं कि भाई रोजाना फला तस्बीह पढ़ा करो, फला तस्बीह पढ़ा करो, तिलावत किया करो, मुनाजात पढ़ा करो, इन सारे अजकार को मामूल बनाने का मकसूद भी तरक्की कर दिया है कि इनके जरिए गफलत का दम दिल से उतरे और अल्लाह तबारक व तआला की याद दिल में दावत हो। यह है सारा मकसूद। इस जिक्र शगल का भी मकसूद यही होता है। अल्लाह अब होता क्या है कि आदमी के दिल में जब ये बात कही जाए तो दिल में दाइया तो पैदा होता है कि भाई करना चाहिए, गफलत से बचना चाहिए और अल्लाह की याद की तरफ चलना चाहिए, अल्लाह ताला के साथ ताल्लुक कायम करना चाहिए, सोबत अच्छी करनी चाहिए और ये जिक्र और शगल की तरफ मुतवज्जे होना चाहिए, नवाफिल की तरफ मुतवज्जे होना चाहिए वगैरह वगैरह। लेकिन होता क्या है कि इंसान किस काम को टलाता रहता है। वही है तो बड़ा जरूरी, चलो कल फिर शुरू करेंगे, आज को टला दिया, आज टला दिया, अब जब कल आएगी तो फिर कोई उधर कहीं कर देगा ना, वो कहेगा चलो और आगे बढ़ा दो। इसी को फरमाया नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने हदीस में कि नेमतानी مقبول فيهما كثير من الناس الصحة والفراغ او كما قال صلى الله عليه وسلم। عجیب کلام ہے نبی کریم صلی اللہ علیہ وسلم کا، فرمایا کہ دو نعمتیں ایسی ہیں جن کے بارے میں بہت لوگ دھوکے میں پڑے ہوئے ہیں، دو نعمتیں ایسی ہیں اللہ تعالیٰ کی جن کے بارے میں بہت لوگ دھوکے میں پڑے ہوئے ہیں اور دھوکہ یہ ہے کہ وہ نعمتیں ہمیشہ رہیں گی۔ वो क्या, एक सेहत और एक फराग। जब सेहत होती है तो दिमाग में ये रहता है कि वो हम तंदुरुस्त है, हाथ पांव चल रहे हैं, कोई बीमारी नहीं है, कोई मजदूरी नहीं है, या कोई सेहत की हालत हासिल है तो आदमी सोचा रहता है सेहत तो है, चलेगी रहेगी, लिहाजा आज ना करो कल कर लो, कल ना करो परसों कर लो, चलाता रहता है, चलाता रहता है, चलाता रहता है, यहाँ तक कि अचानक बीमारी आ जाती है। और बीमारी जाने के बाद इंसान के सारे मनसूबे खड़े रह जाते हैं, फिर वो जो कुछ करना चाहता है वो कर भी, वो भी नहीं कर सकता। तो धोखे में पड़ा हुआ है जब तक सेहत है, जब चली जाएगी सेहत तो उस वक्त हसरत होगी कि काश हसरत में सेहत के आलम में ये काम कर लिया, मैंने कर लिया होता। और दूसरे फरमाया फरागत, जब तक फरागत हासिल है, वक्त मिला हुआ है, तो बस चला रहा है आदमी, वक्त को जाया कर रहा है। वही वक्त तो है ही, फुर्सत मिली हुई है, जब मौका आएगा कर ले, चला रहा। यहाँ तक के एक वक्त आता है तो फरागत खत्म हो जाती है, मजबूरियत आ जाती है, फिर सर उठाने की भी मोहलत नहीं मिलती, सर उठाने की भी फुर्सत नहीं मिलती, इससे मजबूरियात में आदमी फिर जाता है। नतीजा ये कि बस जो काम करना चाहता था वो नहीं था। तो रास्ता क्या है कि आदमी चलाए नहीं। जब एक मतलब राजा किसी बात का पैदा हुआ तो उसको कर गुजरे, किसी नए नए काम का सही काम का राजा पैदा हुआ तो कर गुजरे। और इसी को बुजुर्ग फरमाते हैं कि अगर किसी नए काम का ख्याल नहीं आए तो यह अल्लाह ताला की तरफ से एक मेहमान है, इस मेहमान की खातिर करो, इसकी खातिर करोगे तो ये बार बार आएगा। और अगर तुमने इसकी खातिर न की, इसको टला दिया तो दूर हट जाएगा। तो मेरे भाइयों अर्ज ये करना है कि अल्लाह ताला सबको तौफीक दे कि ये गफलत को दूर करने और अल्लाह ताला जलालहू के साथ ताल्लुक मजबूत करने के जो इकदाम हैं वो बस किसी इंतजार के बगैर, किसी तखीर के बगैर, चलाए बगैर अभी शुरू कर दो बिला ताकि। और हमारे हजरत वाला अल्लाह ताला उसके दर्जात पर फरमाए सल्लल्लाहु, वो फरमाया करते थे कि ताल्लुक मालवा हासिल करने के लिए कहाँ जाओगे पिछले लोगों की तरह, जिन्होंने बड़े बड़े मुजाहदात किए, रियासतें की, मेहनतें उठाई, मुशक्कतें उठाई, कुर्बानियाँ दी इस काम के लिए, बड़े बड़े सूफिया इकराम की खिदमत में जाकर, खानकाहों में पढ़कर मेहनतें करते थे, तब जाकर ये दौलत मिलती थी। अब कहाँ तुम्हारे अंदर ताकत, कहाँ तुम्हारे पास इतनी फुर्सत के वो उस तरह ये मुजाहदे और रियासतें करो। तो हजरत वाला फरमाते थे कि चंद बातें हैं जो जिनको पल्ले बांध लो, तो इंशाल्लाह उन चंद छोटी छोटी बातों से ही अल्लाह तबारक व तआला रास्ता पता करा देंगे और ये मंजिल अल्लाह का मकसूद अल्लाह तबारक व तआला हासिल करा देंगे। क्या क्या अपने अल्लाह तबारक व तआला से बातें किया करो, दुआ मांगने की आदत डालो, चलते फिरते उठते बैठते अल्लाह तबारक व तआला से कुछ न कुछ मांगने की आदत डालो, दुआ की कसरत रखो, जो छोटी से छोटी हाजत हाजत भी पेश आए वो अल्लाह के जलालू की बारगाह में अर्ज करके उसको मांगो। मस्जिद से निकले, सवारी से जाना है, सवारी के तलाश है, अल्लाह ताला से मांगो या अल्लाह सवारी अता फरमा दी। घर में दाखिल होने वाले हो, दाखिल होने से पहले अल्लाह ताला से मांगो या अल्लाह घर में दाखिल हो रहा हूँ, पता नहीं क्या मंजर देखूँ, ऐसा आपके रहमत से अच्छा मंजर दिखाइए, ऐसा मंजर दिखाइए कि जिसमें सराहत हो, सुकून हो, आतिश हो, ऐसे मंजर के साथ मैं दाखिल हूँ। भूख लगी है या अल्लाह मुझे खाना अच्छी तरह खिला दीजिए, प्यास लगी है या अल्लाह मुझे पानी पिला दीजिए, जो सर्दी लग रही है या अल्लाह सर्दी को दूर करने का सामान पैदा फरमा दीजिए, गर्मी लग रही है या अल्लाह गर्मी की तकलीफ से बचा लीजिए। जो हाजत सुबह से लेकर शाम तक की जिंदगी में पेश आ रही है अल्लाह तबारक व तआला से मांगने की आदत डाल, ये ऐसा नुस्खा है कि ہے تو ایسا کہ جیسے اردو کی مثل ہے کہ ہلدی لگے نہ پٹکری اور رنگ چوکھا ہے، یعنی کوئی محنت نہیں، کوئی مشقت نہیں، لیکن اگر آدمی عادی بن جائے اس کا تو اللہ تبارک و تعالیٰ کے ساتھ تعلق کی جو منزل ہے وہ آسان ہو جائے۔ جو بندہ ہر وقت اللہ تعالیٰ سے کچھ نہ کچھ مانگ رہا ہے، اسے کچھ مانگ رہا ہے، تو اس کا تعلق اللہ تعالیٰ سے جڑا ہوا ہے، تعلق کو اللہ کی نعمت حاصل ہو رہی ہے۔ ہر بات اللہ تعالیٰ سے کہو، اللہ تعالیٰ سے مانگو اور سوچ سوچ کے مانگو۔ جا رہے ہو جاتے ہوئے کیا کیا حاجتیں میری ہیں، یا اللہ وہ ساری کی ساری جگہ حاجت کو مانگ کر دل دل میں ہی مانگتے رہو، زبان سے مانگو یا دل سے مانگو، دعا کی کثرت کرتے رہو۔ اور یہ تو نبی کریم صلی اللہ علیہ وسلم نے دعائیں تقسیم فرمائی ہے، ان کو یاد کر لو کہ حضور نے فرمایا کہ جب بستر سے اٹھو تو یہ دعا پڑھو، بیت الخلاء میں جانے لگو تو یہ دعا پڑھو، باہر سے نکلو تو یہ دعا پڑھو، وضو کرو کرو تو یہ پڑھو، وضو سے فارغ ہو تو یہ پڑھو، مسجد کی طرف جا رہے ہو تو یہ پڑھو، مسجد میں داخل ہو رہے ہو تو یہ پڑھو، نکل رہے ہو تو یہ پڑھو، کھا رہے ہو تو یہ پڑھو، پی رہے ہو تو یہ پڑھو، سواری پہ سوار ہو رہا ہے تو یہ پڑھو، سفر کر رہا ہو تو یہ پڑھو۔ یہ ساری مختلف اوقات کی دعائیں نبی کریم صلی اللہ علیہ وسلم نے تلقین فرما رکھی ہیں۔ اور بزرگوں نے کتابوں میں جمع کر دی ہیں، مناجات مقبول حضرت حکیم المقصد صلی اللہ تعالیٰ سے رو کی ہے، چھپی ہوئی ہے میری چھوٹی سی کتاب قرآن دعاؤں کے نام، اس میں ساری دعائیں جمع کی ہیں، تو اس کی عادت ڈالو پڑھ۔ اور وہ ایسی نعمت ہے، ایسی نعمت ہے کہ کوئی حد و حساب نہیں۔ دعائیں ایسی ہیں کہ ایک دعا بھی قبول ہو جائے تو انسان کا بیڑا پار ہے۔ سرکار دعا رکھتے ہیں، ایسی ایسی دعائیں پڑھ۔ اب دیکھو مسجد میں داخل ہوتے وقت کیا دعا ہے کہ جب اللہ مفتح لی اب وہ آبر آ، چھوٹی سی دعا ہے، یا اللہ میرے لیے اپنے رحمت کے دروازے کھول دیجئے۔ ذرا بتاؤ اگر یہ ایک دعا قبول ہو جائے میری اور آپ کی، یہ دعا قبول ہو جائے کہ اللہ تعالیٰ اپنے رحمت کے دروازے کھول دے، تو کوئی دنیا آخرت کی حاجت ایسی ہے جو رہ جائے؟ کوئی انسان کی ضرورت ایسی نہیں ہے جو پوری نہ ہو، اس دعا کے اندر سب کچھ جمع کرے۔ اللہ مفتحی ابواب رحمت، تو اول تو دعا ہی ایسی ہے کہ اگر ایک بھی قبول ہو جائے تو بیڑا پار ہو جائے، دنیا آخرت میں بیڑا پار ہو جائے۔ دوسرے یہ جس وقت دعا مانگ رہے ہو تو اللہ تبارک و تعالیٰ کے ساتھ ایک کنیکشن قائم ہو رہا ہے، اللہ تعالیٰ کے ساتھ ایک تعلق جڑ رہا ہے، ایک رابطہ استوار ہو رہا ہے۔ باہر نکلے اللہ اپنی اصلوں کا سب ہے، اے اللہ میں آپ کا فضل چاہتا ہوں۔ دیکھو اللہ تعالیٰ کی بھی عجیب شان ہے، فضل کا معنی بھی مہربانی سے ہے، کہ اللہ آپ کی مہربانی سے ہے، اور رحمت کے معنی بھی مہربانی سے، اردو میں تو دونوں چیزیں برابر ہی ہیں تقریبا، لیکن قرآن کی اصطلاح یہ ہے کہ آخرت کی نعمتوں کی طرف جب اشارہ کرنا ہوتا ہے تو رحمت فرماتے ہیں، رحمت کا لفظ، اور دنیا کی نعمتوں کی طرف اشارہ کرنا ہوتا ہے تو فضل کا لفظ استعمال فرماتے ہیں۔ وَابْتَغُوا مِن فَضْلِ اللَّهِ، اللہ کا فضل تلاش۔ تو جب مسجد میں داخل ہو رہے ہیں تو مسجد میں تو جا رہے ہیں بھائی، نماز پڑھنے، عبادت کرنے، آخرت کے لیے کچھ ذخیرہ کرنے، تو وہاں دعا یہ بتائیے کہ اللہ اپنی رحمت کے دروازے مجھ پر کھول دیجیے۔ کیا مانا کہ اب جو عبادت کروں وہ آپ کی بارگاہ میں رضا کے مقبول ہو، اور اس کے نتیجے میں آخرت میں رحمت کے دروازے کھل جائیں۔ جب باہر نکل رہے ہیں تو یہ دعا ہے کہ اللہ میں اتنی اصل کا بند ہو گئی، اللہ میں آپ کا فضل چاہتا ہوں، کیونکہ جب وقت سے باہر جا رہا ہے آدمی تو دنیا کے کاروبار میں لگے گا، और दुनिया के कारोबार में दुनिया की नेमतें चाहिए तो उसके लिए फजल करने का इस्तेमाल फरमाया कि अल्लाह मैं आपका फजल चाहता हूँ। तो यहाँ दाखिल होते हुए आखिरत की सारी नेमतें और बाहर निकलते हुए दुनिया की सारी नेमतें सब कुछ जमा हो जाए, कोई दुआएं अगर कबूल हो जाए ये तो इंसान का बेड़ा पार हो जाए, सारे मंजिल आसान हो जाए। दुआएं सरकार लेकिन ये तो है ही अपनी जगह अल्लाह तबारक कर्म करे दुआ है, लेकिन साथ में यह है कि हर दुआ के साथ अजर मिल रहा है, हर दुआ पर अजर मिल रहा है क्योंकि हर दुआ इबादत है और हर दुआ पर अल्लाह के यहाँ से अजर सवाब तो आता है वो अजर मिल रहा है सवाब। तीसरे हर दुआ पर अल्लाह तबारक व तआला के साथ एक रास्ता उस्तवार हो रहा है, एक ताल्लुक कायम हो रहा है, इसके मतलब जा रहे हो हर मतलब हाजिरी हो रही है वाले के बाद हर मतलब हाजिरी हो रही है और जितनी मतलब जहाँ ज्यादा आदमी हाजिरी होती है तो उतना ही उसके साथ ताल्लुक कायम होता है। दुनिया में तो फिर भी ये हो सकता है कि जिसके पास बार बार तुम जा रहे हो एक दिन उपचार जाए तुमसे वो गरीब से तो वैसा ही देख लिया ये हर वक्त मुझे तंगी करता रहता है, दुनिया के अंदर भी हो सकता है लेकिन बारी तला की बार बार है जितनी मरतबा जाओ जितनी मरतबा मांगो अल्लाह तबारक व तआला खुश होते हैं, अल्लाह तबारक व तआला राजी होते हैं, अल्लाह तआला आपको कुर्बता फरमाते हैं अपना ताल्लुक अता फरमाते हैं। इस वास्ते ये मासूर दुआएं जो हैं ये मामूली बात न समझो इसको, इनको जो बड़ी अजीम शान दौलत है जो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम उम्मत को अता फरमाई, इनको याद कर लो, इनको पढ़ने का एहतमाम करो और जरा ध्यान से पढ़ने का एहतमाम करो कि जब पढ़ो तो जरा ध्यान से पढ़ो कि क्या मांग रहा हूँ मैं तबारक व तआला, ये करो और फिर इसके अलावा भी जो आपकी हाजतें हैं वो सारी की सारी बारगाह इलाही में पेश करने की आदत है, जितना करोगे उतना ही अल्लाह तबारक व तआला के साथ कुर्ब पैदा होगा, ताल्लुक पैदा होगा और गफलत दूर होगी, गफलत जो सबसे बड़ा हिजाब है वो दूर होगा और अल्लाह ताला के साथ कुर्ब पैदा होगा। एक तो अगर वाला ये फरमाया करते थे कि इसका इस्तेमाल करो दुआओं की कसर, दुआओं की कसर अल्लाह ताला आपके फज़्ल करम से हम सबको इसकी तौफीक अता फरमाएगा। दूसरे हजरत वाले फरमाते थे कि शुक्र की कसरत, शुक्र की कसरत करो, यानी देखो कोई इंसान ऐसा नहीं है जिस पर हर वक्त और हर लम्हे अल्लाह जल्ल जलालहू की नेमतों की बारिश न बरस रही हो। गौर करके जरा कर देखे इंसान उसका सारा वजूद बारिश अल्लाह की नेमतों में गर्क है, सर से लेकर पांव तक पूरा वजूद अल्लाह ताला की नेमतें ही नेमत है, ये आंख कैसी नेमत है, ये कान कैसी नेमत है, ये जबान कैसी नेमत है, ये हाथ पांव कैसी नेमत है, ये गोश्त गोश्त कैसी नेमत है, ये हड्डियां कैसी नेमत है, एक एक अमल एक एक उज्व एक एक उज्व का एक हिस्सा अल्लाह तबारक व तआला की अजीम नेमत है। फिर इसके अलावा अपने माहौल में घर मेरा अल्लाह ने आता फरमाया, मेरे घर वाले आता फरमाए, मुझे दोस्त अहबाब अता फरमाए, रिज़्क अता फरमाया, कितनी नेमतें हैं जिनमें से इंसान हर वक्त जिंदगी गुजार रहा है। तो हमारे अल्लाह फरमाया करते थे कि इन नेमतों पर अल्लाह तबारक व तआला का शुक्र अदा करने की आदत है। जरा कभी कभी गौर किया करो क्या नेमत बैठी, अल्लाह देखो मेरी मेरी आँख अच्छी तरह देख रही है, मुझे बिनाई सही सालिम है, मैं आँखों से जो चाह रहा हूँ देख लेता हूँ, ऐ अल्लाह तेरा शुक्र, अल्लाहुम्म लक अलहम्दुलक शुक्र, ऐ अल्लाह आपको फजल करम है आपका शुक्र, मेरी जबान सही काम कर रही है, जो चाहता हूँ बोल सकता हूँ, जो दिल में आता है उसके इजहार करने पर अल्लाह ने कुदरत अता फरमाई हुई है, अल्लाहुम्म लक अलहम्दुलक शुक्र, मेरे कान मैं समाज सही है, आवाज सुन लेता हूँ, बातें सुन लेता हूँ, दूसरे में कोई दुश्वारी नहीं होती, अल्लाह का अल्हम्दुलिल्लाह का शुक्र, मेरा जायका सही तालीम है, अल्लाह ताला का शुक्र है, को खाता हूँ तो उसका जायका महसूस होता है, अल्लाह को मिला कर हमदो अल्लाह का शुक्र। गरज एक नेमत को अल्लाह ताला की एक नेमत को याद करके उस पर शुक्र अदा करने की आदत है। यहाँ तक फरमाते थे कि बैठे बैठे हवा का झोंका चला, अच्छा लगा गर्मी में, अच्छा लगा, कहो अल्लाहुम्मा लक अलहम्द व लक अश्शुक्र, अल्लाह आपका फजल करम है, आपका शुक्र है ये हवा का झोंका चल गया, इससे मुझे फरहत हासिल हुई, अल्लाहुम्मा लक अलहम्द व लक अश्शुक्र। घर में खाना सामने आया, अल्लाहुम्मा लक अलहम्द व लक अश्शुक्र। घर में दाखिल हुए, घर वालों को, बीवी बच्चों को, घर बहन भाइयों को अच्छी हालत में देखा, खुद को रख पाया, सेहत की हालत में देखा, अल्लाहुम्मा लक अलहम्द व लक अश्शुक्र, अल्लाह आपका फजल करम है, आपका शुक्र है, उसका शुक्र अदा करो। गरज सुबह से लेकर शाम तक की जिंदगी में जो कुछ तबीयत के मुआफिक नेमत मैसर आ रही है उस पर अल्लाह जल्ला जलालहु का शुक्र अदा करने की आदत डाल। शैतान का एक बहुत बड़ा हरबा ये होता है कि इंसान को शुक्र से गाफिल कर देता है, अल्लाह ताला की नेमतों पर शुक्र अदा करने से गाफिल कर देता है। तो राजे कुरान करीम में है कि जब शैतान को निकाला जा रहा था जन्नत से, तो वो कसम खाकर उसने कहा कि अल्लाह तूने मुझे तो राधे दरगाह कर ही दिया, अब मैं मैं आदम के बेटों के ऊपर हमले करूंगा, उनके सामने से भी उनके पीछे से भी, वान अलमानी वान शमाई, और उनके दाएं से भी हमले करूंगा, बाएं से भी हमले करूंगा। उसका नतीजा क्या होगा? बला सजी तो अक्सर हूं शाकिर। इस हमले का नतीजा यह होगा कि आप इन अक्सर इंसानों को शुक्र गुजार नहीं पाएंगे। क्या माना? कि मैं शुक्र से इनको गाफिल कर दूंगा, इनके अंदर नाशुक्री पैदा कर दूंगा, इनके अंदर गफलत पैदा कर दूंगा, और उसके नतीजे में ये शुक्र की नेमत से महरूम हो जाएगी। ला तजिदु अक्सर हूं शाकिर। तो मालूम हुआ कि शैतान ने उस वक्त में अल्लाह मियां के सामने जो अपना अज़्म जाहिर किया, तो शैतान है तो बड़ा जानने वाला, इंसान की नफ्सियात को खूब समझता है, तो वो ये कह रहा है कि मेरा सबसे बड़ा हरबा ये होगा कि मैं इंसान को शुक्र से महरूम कर दूंगा, ना शुक्रा बना दूंगा, कुफ्रान नेमत की तरफ हायल कर दूंगा, और जब ये शुक्र से गाफिल हो जाएगा, शुक्र गुजार नहीं रहेगा, तो बस ये मेरा लुकमय तर है, फिर मैं इसको अपने पंजे में जकड़ लूंगा और जिस तरह चाहूंगा चढ़ाऊंगा। तो मालूम हुआ कि नाशुक्री बहुत बड़ी बला और गफलत पैदा करने का बहुत बड़ा जरिया है। फिर शैतान का इंसान शिकार होकर रह जाता है, और अगर शुक्र गुजार हो, अल्लाह ताला का शुक्र अदा करने की आदत डाले और दिन रात अल्लाह के शुक्र में मशगूल रहे, तो शैतान के असर से, शैतान के हमलों से इंशाल्लाह महफूज रहे। तो हमारे हजरत वाला सल्लल्लाहु फरमाया करते थे कि इसकी आदत डालो, रट लगाओ, मश्क करो, चलते फिरते उठते बैठते अल्लाह से जलालहू की नेमतों का ध्यान किया करो। क्या क्या नेमतें मुयस्सर है, हमारा हिसाब किताब ऐसा हो गया है अल्लाह बचाए कि हर आम हजारों नेमतों में खेल रहे हैं। जरा सी तकलीफ आ गई, जरा सी परेशानी आ गई, तो सारी नेमतों को भूल गए और उसी तकलीफ को और दुखड़े को लिए बैठ गए, ये हालत हो गई। तो उसके नतीजे में क्या है, ख्याल जो आते हैं नाशुक्री क्या है, ये पता नहीं क्या है, इस तकलीफ की हालत में अल्लाह तबारक व तआला ने क्या क्या नेमतें अदा फरमा रखी है, वो ध्यान करो उसका, उनको पहले शुक्र अदा करो, फिर जो तकलीफ है बेशक उसको भी कह दो अल्लाह से, अल्लाह ये तकलीफ है उसको दूर फरमा, लेकिन नाशुक्र तो ना करो। مجھے یاد ہے کہ ایک خاتون نے ایک مرتبہ میرے والد ماجد صلی اللہ تعالیٰ سے ضرور سے کہا, وہ خاتون تھی, ان کے دانت آخر میں جا کر ٹوٹ رہے تھے, جب عمر میں ٹوٹتے نا آخر میں جا کے دانت ٹوٹنے لگے تھے. اب ہر کچھ دنوں کے بعد معلوم ہوا کہ یہ دانت ہل گیا, ڈاکٹر نے وہ نکال دیا, پھر دوسرا ہل گیا وہ نکال دیا, پھر ہل گیا وہ نکال دیا, نکالتے نکالتے بیچاری چنگائی ہوئی تھی. ہر کچھ دنوں کے بعد ایک دانت ٹوٹ جاتا تھا, اس کو تکلیف ہوتی تھی, دانت ہلنے لگتا تھا دانت نکالنے کا, اور پھر وہ نکالتے تھے, اب کئی کئی دن تک اس میں تکلیف ہوتی تھی. تو ایک دن بعد والد صاحب والد صاحب کہنے لگی کہ یہ دانتوں کا بھی ابھی عجیب معاملہ ہے, جب یہ نکلتے ہیں آتے ہیں ابتدا میں بچپن میں تب بھی تکلیف دیتے ہیں, اور جب جاتے ہیں تب بھی تکلیف دیتے ہیں. جب بچوں کے شروع میں دانت نکلتے ہیں تو بچے کو کبھی بخار آ گیا, کبھی دست آ گیا, کبھی بیچارے کافی پریشانی اٹھانی پڑتی ہے بچے کو دانت نکلنے کے زمانے میں, مختلف قسم کی تکلیفیں ہوتی ہیں, پھر اس میں جا کے دانت نکلتے ہیں. تو وہ فرمانے لگی کہ دانتوں کا عجیب معاملہ ہے, جب یہ آتے ہیں یعنی نکلتے ہیں تو تکلیف دیتے ہیں, اور جب جاتے ہیں ختم ہوتے ہیں تب تکلیف دیتے ہیں, دونوں وقت میں تکلیف دیتے ہیں. تو والد صاحب رحمۃ اللہ علیہ نے فرمایا, پیاری خدا کی بندی, تمہیں بس یہ دانتوں کی دو ہی باتیں یاد رہ گئی کہ جب آئے تھے تو تکلیف دی تھی, اور جب جا رہے تو تکلیف دے رہے ہیں. خدا کی بندی, یہ 60 سال تک جو اس سے مزے اڑائے دانتوں سے, کہ اللہ نے ایسی مشین دے دی کہ ان کے ذریعے جو چاہو دباؤ, جو چاہو کھاؤ, اسے لذتیں حاصل کی, اسے جو لذت حاصل کی, اسے رضا حاصل کی, اسے قوت حاصل کی, اور اسے کیا کیا کچھ مزے اڑائے وہ سب بھول گئے. اور دو باتیں یاد رہ گئی کہ آتے ہوئے بھی تکلیف دی تھی اور جاتے ہوئے بھی تکلیف دی. تو بندی, خدا کی پہلے اس کا تو شکر نہ کرو کہ 50 سال آدمی صدی سے زیادہ ان دانتوں نے تمہاری خدمت کی, ایسی خدمت کی کہ کوئی اور کر نہیں سکتا تھا. اور ٹھیک ہے, آتے میں تھوڑی سی پریشانی ہوئی, جاتے ہوئی پریشانی, وہ اس کا مقابلہ اگر نصف صدی کے آرام سے کرو, اس کی نظر سے کرو, تو کوئی حیثیت نہیں, کوئی حقیقت ہی نہیں. تو پہلے اس کا تو شکر نہ کرو. یہ انسان کی عجیب فطرت ہے کہ جو ذرا سی تکلیف آ گئی اس کا ٹکڑا لیے بیٹھا, اور جو اتنی مزے اڑائے ہیں, اتنی راحت حاصل کی ہے, اس کا کچھ خیال نہیں, اس کا کچھ دھیان نہیں. تو اگر دیکھو تو ہر تکلیف سے چیز میں کوئی نہ کوئی پہلو راحت کا بھی ہے, اور اس کے ارد جو ماحول اللہ تعالیٰ نے بنایا ہوا ہے, تو اس ماحول کے اندر جانے کتنی باتیں ہیں جو انسان کے لیے راحت کی ہے, آرام کی ہے, باعث مسرت ہے. تو ان کو ان کا دھیان کرو. میں نے والد ماجد پر صلی اللہ علیہ وسلم فرماتے ہیں, جب والد صاحب کے ایک استاد تھے حضرت مولانا سید اصغر حسین صاحب رحمۃ اللہ علیہ, حضرت میاں صاحب کے نام سے مشہور تھے, بڑے عجیب مادرزاد ولی تھے, عجیب بزرگ تھے. تو حضرت فرماتے ہیں کہ میں ایک دن مجھے معلوم ہوا کہ حضرت بیمار ہیں, تو بخار میں تھے, تو میں عیادت کے لیے گیا ان کی. تو جا کر دیکھا تو شدید بخار میں تپ رہے ہیں, اور جیسے سب بخار کے اندر آدمی کو گھبراہٹ ہوا کرتی ہے, اس طرح کی گھبراہٹ کی طبیعت بے چینی. تو جا کر میں نے عرضیا سے سلام کیا اور حضرت پوچھا, حضرت کیسے گزار ہیں, کیسی طبیعت؟ تو حضرت نے فرمایا, بھائی اللہ کا شکر ہے کہ میری آنکھیں ٹھیک کام کر رہی ہیں, اللہ کا شکر ہے میرے کان ٹھیک کام کر رہے ہیں, اللہ کا شکر ہے میری زبان ٹھیک کام کر رہی ہے, اللہ کا شکر ہے میرے ہاتھ پاؤں چل رہے ہیں, تھوڑا سا بخار ہو گیا ہے, دعا کرو اللہ تعالیٰ اس کو بھی دور کر. تو جو تکلیفیں نہیں تھی پہلے ان کو شمار کیا, جب بلا پوجے اگر یہ ہم نے پوجے, اگر یہ بھی نہ ہوتا اور یہ بینائی نہ ہوتی تو کیسی آفت تھی, کیسی مصیبت تھی, اگر بولنے کی طاقت نہ ہوتی تو کیسی مصیبت تھی, अगर सुनने की ताकत ना होती तो कैसी मुसीबत थी। अल्लाह ने उसे सबसे निजात दी हुई है अल्हम्दुलिल्लाह, अल्लाह का शुक्र है कि उसे नवर। लेकिन साथ में तकलीफ है बुखार की, दुआ करो कि अल्लाह ताला उसको भी दूर फरमा दे। ये है मारिफत के आदमी ये सोचे कि बेशक एक तकलीफ है मगर इस तकलीफ से इर्द गिर्द कितना हिसार कायम किया हुआ है अल्लाह तबारक व तआला ने। बीमारी आई है मगर कितने तीमारदार हैं मेरे पास, कितने हैं जो तसल्ली देने वाले हैं, कितने हैं जो मेरी इलाज की फिक्र करने वाले हैं। अल्हम्दुलिल्लाह इस बात की सकाफ है कि मैं इलाज करा सकूँ, मगर अगर इलाज करो तो कितनी नियमतें चारों तरफ उनका इहाता नजर आएगा। तो ये नजर पैदा अल्लाह तबारक व तआला हमारी ये नजर पैदा करता है, अल्लाह ताला ये नजर पैदा फरमा दे। हमारे हजरत वाला एक दिन एक साहब उनके खिदमत में हाजिर हुए और आकर कहने लगे कि हजरत गर्मी बड़ी शदीद पड़ रही है, बड़ी तकलीफ है, गर्मी बड़ी शदीद। तो हजरत ने फरमाया हाँ भाई गर्मी शदीद तो है, जरूर बड़ी तकलीफ है गर्मी में, और यहाँ तो कराची में 10 महीने गर्मी पड़ती है, 10 महीने हम परेशान रहते हैं। तो हजरत ने फरमाया कि हाँ भाई गर्मी तो पड़ी है, लेकिन तुमने कभी ये भी सोचा कि इस गर्मी के फवायद कितने हैं? इस गर्मी की वजह से जो है कीड़े मकौड़े मर जाते हैं, इस गर्मी की वजह से जो है वो रतूबतें जो फासिद रतूबतें हैं वो खुश्क हो जाती है, बहुत से अमराज को इसमें फायदा होता है। इस गर्मी ये गर्मी ना हो तो खेतियाँ कैसे पक्के, खेतियों के लिए फायदेमंद होती है, इसके जरिए कितने फल पकते हैं। कभी ये भी सोचा कि ये गर्मी जो है ये अल्लाह ताला की नेमत है, और तकलीफ का तो तुम्हें ख्याल आया कि तकलीफ बहुत हो रही है, लेकिन ये ना सोचा कि इस गर्मी के अंदर नेमतें कितने अल्लाह ताला की पहुंची जाए और इससे कितने फवायद हासिल हो रहे हैं। पहले उसका तो शुक्र अदा कर लो अल्लाह तबारक व तआला की नेमतों। तो अल्लाह तबारक व तआला ये नजर हमारी आपकी पैदा फरमा दे तो हर चीज में दुनिया के हर हर अमल में हर वाक़े में देखोगे तो इंशाअल्लाह उसके अंदर नेमतों के पहलू नजर आने लगेंगे, और जब नेमतों के पहलू नजर आएंगे तो अल्लाह ताला शुक्र की तौफीक देंगे। ये शुक्र अल्लाह ताला के उनके नेमतों का शुक्र अदा करो। हाँ जो तकलीफ है वो भी कह दो अल्लाह से, जब शुक्र करोगे अल्लाह तबारक व तआला का तो उससे ताल्लुक मजबूत हो रहा है अल्लाह ताला से, और जब तकलीफ दूर करने के लिए उन्हीं से मांगोगे, उन्हीं से रुजू करोगे, उन्हीं से दुआ करोगे, दूसरा ताल्लुक कायम हो रहा है। यहाँ भी ताल्लुक कायम हो रहा है, वहां भी ताल्लुक कायम हो रहा है। इसीलिए फरमाया हदीस में कि मोमिन का किसी हाल घाटा नहीं, अगर उसको नेमत पहुंचती है वो अल्लाह ताला का शुक्र अदा करता है, उस पर अजर मिलता है। अगर उसको कोई तकलीफ पहुंचती है उस पर सब्र करता है, अल्लाह ताला की तरफ रुजू करता है, उस पर अजर अजर मिलता है, घाटा किसी हाल में नहीं मोमिन। तो मेरे भाइयों अर्ज करना यह था कि अल्लाह ताला ये जो सारी बला है वो है गफलत, और सबसे बड़ी नेमत है अल्लाह ताला के साथ ताल्लुक का मजबूत हो जाना, और ताल्लुक को मजबूत करने के लिए सबसे आसान तरीन नुस्खा ये है, हर चीज अल्लाह ताला से मांगो, हर आदत दुआ कसरत से करने की आदत डालो, मासूर दुआएं नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की बताई हुई दुआएं उनको याद करो, उनको वक्त पर पढ़ने की मत करो, और तीसरे ये कि अल्लाह तबारक व तआला की नेमतों का ध्यान करके अल्लाह ताला का शुक्र अदा करते ज्यादा था। और हमारे हजरत वाला फरमाया करते थे अपने नाना के बारे में, हजरत वाला के नाना जो थे कोई बड़े आगे तारीख बुजुर्ग थे, तो उनका वो फरमाया करते थे कि मैंने उसको देखा कि रात को बिस्तर पर जब जाते तो सोने से पहले मैंने उनको देखा तो बड़े बालिहाना अंदाज में बार बार اللهم لك الحمد ولك الشكر بار دوراتے. تو ایک دن پوچھا میں نے کہ حضرت کیا آپ اس وقت میں لیٹتے وقت ہو کرتے ہیں؟ تو فرمایا کہ اصل میں دن میں سارے دن اللہ تعالیٰ کی نعمتوں میں دن گزارتے ہیں صبح سے لے کے شام تک. پتہ نہیں کس نعمت پر شکر کی توفیق ہوئی کس پر نہیں ہوئی. تو رات کو سوتے ہوئے سونے سے پہلے میں ذرا کچھ دن بھر میں جو اللہ نے نعمتیں دی ہیں ان سب کا تصور کرتا ہوں. میں صبح کو گھر سے نکلا تھا, یہ اچھا واقع پیش آیا, اللہم لک الحمد لک الشکر. وہاں گیا تو الحمدللہ آپ کے ساتھ پہنچا, اللہم لک الحمد لک الشکر. واپس آیا گھر والوں کو اچھے حالت میں دیکھا, اللہم لک الحمد لک الشکر. کھانا اچھا آ گیا, اچھا لگا, لذت سے کھایا گیا, اللہم لک الحمد لک الشکر. پھر وہاں مسجد میں جانے کی توفیق ہو گئی, اللہم لک الحمد لک الشکر. پھر آپ سے ملاقات ہو گئی, اللہم لک الحمد لک الشکر. پھر سونے کی توفیق ہو گئی, نیند اچھی آ گئی. اللہ جتنی نعمتیں ہیں ان کا استعمال کرتا ہوں صبح سے لے کے شام تک کی نعمتوں کا, اور ایک نعمت کا اللہم لک الحمد لک الشکر لک الحمد لک الشکر کرتا رہتا ہوں. حضرت فرماتے ہیں کہ میں نے ان کو دیکھا اور عجیب سبق لیا ان کی, کہ آدمی سارا دن بتا اوقات توفیق نہیں ہوتی, بھول جاتا ہے اور لکھنا ہے کم از کم رات میں اللہ تبارک و تعالیٰ کے شکر کی توفیق ہو جاتی ہے. اس طرح اللہ ہمارے اور نبی کریم سرور عالم صلی اللہ علیہ وسلم نے ایسے شکر کے سیدھے بتائے ہیں, شکر ادا کرنے کے سیدھے ایسے بتائے ہیں کہ کیا کوئی انسان سوچے گا شکر ادا کرنا. اللہم لک الحمد حمدا قائما مع دوامه ولك الحمد حمدا خالدا مع خلوده ولك الحمد حمدا لا منتهى له دون مشيئته ولك الحمد حمدا لا نريد قائله الا رضاه ولك الحمد حمدا عند قرفة كل عين وتنفس كل نفس. کیا کوئی مانگے گا جو سرکار صلی اللہ علیہ وسلم شکر ادا کر دے؟ اے اللہ تیرا شکر ہے, تیری حمد ہے, دائم مع دوامه تیرے جواب کے ساتھ وہ بھی قائم ہمیشہ رہنے والے, وہ خالد و معقول ہو. اور تیرے لیے حمد ہے, تیرا شکر ہے, نامن کہا لہو دون مشیت, جس کی کوئی حد نہیں ہے, نہایت نہیں ہے. اور اللہ تیرا شکر ہے, ان طرفتی کلی ہے, ہر آنکھ ٹپکنے کے وقت آپ کا شکر, وہ تنفسی کلی نفس, ہر سانس کے آنے جانے پر آپ کا شکر. کیا کوئی دعا, کیا کوئی شکر مانگے گا تو سرکار دوارا کر لوں گا. پھر اللہم لک الحمد زینت عرش و مداد کلمات و رفا نفس و عدد خلق. اللہ آپ کا اتنا شکر جتنا آپ کے عرش کا وزن ہے, اتنا شکر جتنا آپ کے عرش کا وزن ہے. کیا کوئی سوچے گا کہ شکر ادا کروں کیسے کروں؟ تو سرکار دو عالم صلی اللہ علیہ وسلم کا سیدھا سنو, کہ اللہ آپ کا شکر ہے کیسا سیدھا کا عرش, آپ کے عرش کے وزن کے برابر. وہ مداد کلمات, اور اتنا شکر جتنا آپ کے کلمات کو لکھنے میں سیاہی جتنی صرف ہو اتنا شکر. قرآن کہتا ہے کہ سات سمندر بھی مل کر سیاہی بن جائیں تو اللہ تعالیٰ کے کلمات نہیں لکھ سکتے. تو اللہ کلمات کو سیاہی کو لکھنے کے لیے سیاہی جتنی درکار ہے وہ سات سمندر بھی کافی ہے اس کے لیے. تو جتنی سیاہی درکار ہے آپ کے کلمات کو لکھنے کے لیے اللہ اتنا شکر. اور آدھا کا خلق جتنی مخلوق آپ نے پیدا فرمائی اتنا شکر. نفس اور ایسا اتنا شکر جس سے آپ راضی ہو جائیں. وعدہ کا نعم اللہ, جتنے آپ کی نعمتیں ہیں اتنا ہی شکر. یہ الفاظ تلقین فرما دیا سرکار صلی اللہ علیہ وسلم. یہ شکر ہے جو کسی انسان کی سمجھ میں آنے والے نہیں تھے سرکار صلی اللہ علیہ وسلم. تو میں رات کو کم از کم یہ الفاظ, انہیں الفاظ سے شکر ادا کیا کروں اللہ تعالیٰ کا سونے دیتا ہے. اللهم لك الحمد حمدا خالصا مع دواك، ولك الحمد حمدا خالصا مع خلودك، ولك الحمد حتى لا منتهى له دون مشيئتك، ولك الحمد حتى لا يرد قائل بلا رضاك، ولك الحمد حمدا عند طرفة كل عين وتنفذ كل نفس، اللهم لك الحمد زينة عقلك ومنان كلماتك ورضا نفسك وعدد خلقك. من الفاتحه مانگیا کرو کرو اللہ تعالیٰ کہتے ہیں اور جب یہ شکر کرنے کی عادت پڑ جائے گی اور اللہ تعالیٰ کو سوکی پتا فرما دیں گے پھر دیکھو انشاءاللہ اللہ تعالیٰ کے ساتھ تعلق سے سچا ترقی ہوتی ہے انشاءاللہ ترقی ہوگی اور ضرور ہوگی اللہ تعالیٰ مجھے بھی اور آپ کو بھی اس پر عمل کی سوکی پتا فرما دیں تو صلی اللہ تعالیٰ اللهم صل على سيدنا مولانا محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار يا أرحم الراحمين اغفر فضلك ومغفر أحمد سبحانه تمام كرهكم وعافر يا الله أحمر أعمال وإخلاص في إخلاص رمضان اے اللہ ہمیں سیدھے راستے پر چلنے کی توفیق عطا فرما یا اللہ ہمارے ظاہر و باطن کی اصلاح فرما دے یا اللہ ہمارے ظاہر و باطن بیماریاں آپ کے فضل و کرم سے دور فرما دے یا اللہ آپ کی رحمت سے آپ کے فضل و کرم سے ہمیں اپنی محبت عطا فرما اپنا تعلق مضبوط تعلق عطا فرما اے اللہ اپنی محبت کو تمام دوسری محبتوں پر غالب فرما دے یا ارحم الراحمین اپنی محبت کو اپنے تعلق کو سارے طور دوسرے تعلقات پر غالب فرما دے یا ارحم الراحمین تمام حاضرین و حاضرات کو ان کے تمام جائز مقاصد میں اپنے فضل و کرم سے کامیابی عطا فرما اے اللہ سب کی پریشانیوں کو دور فرما سب کی مشکلات کو آسان فرما یا اللہ جن لوگوں نے دعا کی ہم سے فرمائش کی ہے زبانی طور پر یا تحریری طور پر یا اللہ اپنے رحمت سے اپنے فضل و کرم سے ان سب کی دلی مرادوں کو پورا فرما دے یا اللہ ان کی مشکلات کو آسان فرما دے ان کی پریشانیوں کو رفع فرما دے اللہم انا نسألک من خیر ما سألک من عبدک و نبیک محمد صلی اللہ علیہ وسلم ونعوذ بک من شر ما استعاذك منه عبدك ونبيك محمد صلى الله عليه وسلم ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم وصلى الله تعالى على خير خلقه محمد واله وصحبه اجمعين امين في رحمه الله.